یہ بی بی سی کی اردو سروس ہے۔ پیش خدمت ہے حالات حاضرہ کا پروگرام سیربین، جو اب ریڈیو کے علاوہ ہماری ویب سائٹ bbcurdu.com پر بھی براہ راست نشر کیا جاتا ہے۔ ہمارے فیس بک پیج اور ہماری ویب سائٹ پر آپ ہمارا ٹی وی پروگرام بھی دیکھ سکتے ہیں۔
منگل 23 جولائی، بی بی سی کے پروگرام سیربین کے ساتھ میں ہوں عبداللہ فاروقی۔ انڈیا کے زیر انتظام کشمیر کے معاملے میں ثالثی کرانے کی خواہش سے انڈیا کا انکار، لیکن صدر ٹرمپ کے بیان کو کس نظر سے دیکھا جائے؟ تجزیہ کار بولی،
پریزیڈنٹ ٹرمپ نے تو پریزیڈنٹ مودی کو کوٹ کر کے کہا ہے، اب وہ ان کا اپنا معاملہ ہے کہ کون سچ بول رہا ہے کون جھوٹ بول رہا ہے۔
انڈیا اور پاکستان کے درمیان کارگل جنگ کی ذمہ داری کسی پر نہیں تھوپی جائے گی، لیکن جنگ ختم کرنے کے لیے پاکستان پر کس کا دباؤ تھا؟ سابق وزیر اطلاعات نے بتایا،
دباؤ تو انٹرنیشنل تھا بیسیکلی، ہمارے نروز ور اسٹرانگ، وی ور اے نیوکلیئر پاور، ہمیں پتا تھا، اور ہمیں پتا تھا کہ کیا ریڈ لائنز ہیں، کہ ہندوستان وہ ریڈ لائنز کراس نہیں کرے گا۔
یہ سب موضوعات خاص خاص خبروں کے بعد، خبریں ہدا اکرام کے ساتھ۔
وزیراعظم پاکستان عمران خان نے امریکہ کے شہر واشنگٹن ڈی سی میں تھنک ٹینک سے خطاب کرتے ہوئے کہا ہے کہ پاکستان اپنے ہمسایوں سے بہتر تعلقات اور مسائل کا حل چاہتا ہے۔ عمران خان کہہ رہے ہیں کہ انڈیا اور پاکستان کا اس وقت سب سے بڑا مسئلہ غربت کا ہے، اور غربت کو کم کرنے کا بہترین طریقہ یہ ہے کہ ہم آپس میں تجارت کا آغاز کریں۔ ہمارا دوسرا ہمسایہ ہے افغانستان۔ پاکستان اور امریکہ اس بات پر متفق ہیں کہ افغانستان کے مسائل کا حل کسی فوجی آپریشن سے نہیں نکلے گا۔ وزیراعظم عمران خان سے ملاقات میں امریکی صدر ڈونلڈ ٹرمپ نے مسئلہ کشمیر پر پاکستان اور انڈیا میں ثالثی کی پیشکش کرتے ہوئے کہا ہے کہ انڈین وزیراعظم نریندر مودی نے بھی انہیں کہا تھا کہ امریکہ مسئلہ کشمیر کے حل میں معاونت کرے، جبکہ انڈین وزارت خارجہ کے ترجمان کا کہنا ہے کہ انڈین وزیراعظم نریندر مودی نے کبھی امریکی صدر کو مسئلہ کشمیر پر ثالث بننے کی درخواست نہیں کی۔ برطانیہ کی حکمران جماعت کنزرویٹو پارٹی کے بورس جانسن برطانیہ کے وزیر اعظم منتخب ہو گئے ہیں۔ پارٹی ممبرز کے بیلٹ میں مسٹر جانسن نے 90,000 سے زائد ووٹ حاصل کیے، جبکہ سیکرٹری خارجہ جیرمی ہنٹ 47,000 ووٹ سے بھی کم حاصل کر سکے۔ اپنے ابتدائی خطاب میں ان کا کہنا تھا،
I thank you all very much for the incredible honor that you have just done me. I will work flat out from now on with my team.
میں آپ سب کا بے حد شکر گزار ہوں جنہوں نے مجھ پر بھروسہ کیا، مجھے منتخب کر کے عزت بخشی۔ میں ابھی سے اپنی نئی ٹیم بنانے کے کام کا آغاز کرتا ہوں، جس کی مجھے امید ہے کہ میں جلد کر لوں گا۔ ہماری کیمپین اب ختم ہو چکی ہے اور کام کرنے کا وقت شروع ہو چکا ہے۔
امریکہ نے تارکین وطن کی فوری بے دخلی کے لیے نئے قوانین لانے کی تیاری کر لی ہے، جس کا اطلاق آج سے ہو گیا ہے۔ نئے قوانین کے تحت بے دخلی پر تارکین وطن کو امیگریشن عدالتوں سے بھی رجوع کرنے کا اختیار نہیں ہوگا۔ کاغذات نہ رکھنے والے ایسے تارکین وطن جو امریکہ میں اپنی مسلسل 2 سال سے موجودگی کو ثابت کرنے میں ناکام ہوں گے، انہیں فوری طور پر بے دخل کیا جا سکے گا۔
خاص خاص خبریں آپ نے ہدا اکرام سے سنی، اور حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ جنوبی کوریا نے روسی جہاز پر فائرنگ کی ہے، لیکن اس کا کہنا ہے کہ وہ فضائی حدود کی خلاف ورزی پر انتباہی فائر تھے، جبکہ روس نے فضائی خلاف ورزی سے انکار کیا ہے۔ اس کی تفصیل اور اس کے علاوہ پاکستانی ایوان بالا کا اجلاس کیا نشستن گفتن برخاستن رہا، یا اس میں چیئرمین سینٹ کو ہٹانے کے معاملے میں کوئی پیش رفت ہوئی؟ ان دونوں موضوعات پر گفتگو ہوگی سیربین میں کچھ ہی دیر میں، لیکن پہلے آج کا اہم موضوع۔ پاکستانی وزیراعظم عمران خان ان دنوں امریکہ کے دورے پر ہیں۔ گزشتہ روز صدر ٹرمپ سے ملاقات کے دوران صدر ٹرمپ نے مسئلہ کشمیر پر ثالثی کی پیشکش کی تھی، جو کہ ان کے مطابق وزیراعظم نریندر مودی کی بھی خواہش تھی۔ اس پیشکش پر انڈیا سے زبردست رد عمل سامنے آیا ہے۔ انڈین وزیر خارجہ نے پارلیمنٹ میں اپنے بیان میں صدر ٹرمپ کے اس بیان کی تردید کی ہے کہ وزیراعظم نریندر مودی نے امریکہ کے صدر سے کشمیر کے مسئلے کے لیے ثالثی کی درخواست کی تھی۔ اپوزیشن کا مطالبہ ہے کہ وزیراعظم مودی خود صدر ٹرمپ سے اپنی بات چیت کی وضاحت کریں۔ تفصیل کے ساتھ دلی سے نامہ نگار شکیل اختر۔
امریکہ کے صدر ڈونلڈ ٹرمپ کی جانب سے کشمیر کے تنازع کو حل کرنے کے لیے ثالثی کی پیشکش سے حکومت کی مشکلیں بڑھ گئی ہیں۔ ان کے اس بیان سے حکومت کی صورتحال اور بھی پیچیدہ ہو گئی ہے کہ وزیراعظم نریندر مودی نے کشمیر کے تنازع کے حل کے لیے ان سے ثالثی کی درخواست کی تھی۔ انڈیا کی پارلیمنٹ میں حزب اختلاف کی جماعتوں نے صدر ٹرمپ کے بیان پر وزیراعظم سے ایک بیان کا مطالبہ کیا. حکومت کی جانب سے وزیر خارجہ ایس جے شنکر نے ایک تردیدی بیان دیا.
I would like to categorically assure the house that no such request has been made.
وزیر خارجہ کہہ رہے تھے کہ میں ایوان کو قطعی طور پر یقین دلانا چاہتا ہوں کہ وزیراعظم نے ثالثی کی کوئی درخواست امریکہ کے صدر سے نہیں کی تھی. انہوں نے کشمیر کے حوالے سے انڈیا کے روایتی موقف کا ذکر کرتے ہوئے مزید کہا,
I would also reiterate that it has been India's consistent position.
ایس جے شنکر کہہ رہے تھے کہ میں اس امر کا بھی اعادہ کرنا چاہوں گا کہ انڈیا کا یہ مستقل موقف ہے کہ پاکستان سے تمام تصفیہ طلب معاملات پر صرف باہمی طور پر بات چیت ہوتی ہے. میں مزید کہنا چاہوں گا کہ پاکستان سے کوئی بات چیت تبھی ہوگی جب سرحد پار سے دہشت گردی کی سرگرمیاں بند ہو جائیں گی. یہ تھے انڈیا کے وزیر خارجہ کے الفاظ. اپوزیشن جماعتیں ان کے بیان سے مطمئن نہیں ہوئیں. ان کا مطالبہ ہے کہ وزیراعظم نریندر مودی صدر ٹرمپ کے کشمیر میں ثالثی کے بیان پر اپنی وضاحت پیش کریں. کانگریس کے سینئر رہنما منیش تیواری نے کہا,
اب یہ پردھان منتری شری نریندر مودی کا اتر دائتو بنتا ہے, ان کا کرتویہ بنتا ہے کہ دونوں صدنوں میں آ کر وہ اس بات کا سپشٹیکرن کرے کہ کیا یہ بات چیت ان دونوں میں ہوئی تھی یا نہیں ہوئی تھی, اور اگر نہیں ہوئی تھی تو کیا بات چیت ہوئی تھی.
صدر ٹرمپ کے بیان پر یہاں حکومت اور سفارتی حلقے حیرت میں ہیں. مبصرین اس امر پر بحث کر رہے ہیں کہ صدر ٹرمپ نے یہ بیان کیوں دیا ہوگا. حزب اختلاف کی جماعتیں اسے حکومت کی سفارتی ناکامی سے تعبیر کر رہی ہیں. صدر ٹرمپ کے بیان نے حکومت کو سفارتی مشکل میں ڈال دیا ہے. شکیل اختر, بی بی سی نیوز, دلی.
بھارت کے زیر انتظام کشمیر میں بھی سیاسی حلقوں نے امریکی صدر ڈونلڈ ٹرمپ کے کشمیر سے متعلق ثالثی کے بیان پر اطمینان کا اظہار کیا ہے. امریکی پالیسی کی اس تبدیلی کو کشمیر میں بڑی توقعات کے ساتھ دیکھا جا رہا ہے. سری نگر سے ریاض مسرور.
پاکستانی وزیراعظم عمران خان کی امریکہ میں موجودگی کے دوران صدر ٹرمپ نے کشمیر کے تنازع میں دونوں ملکوں کے درمیان ثالثی کے لیے آمادگی کا اظہار کر کے کشمیر کے سیاسی حلقوں میں توقعات کی لہر کو جنم دیا ہے. گو ہند نواز حلقے محتاط لہجہ اختیار کر رہے ہیں. علیحدگی پسندوں نے امریکی پیشکش کا خیر مقدم کیا ہے. حریت کانفرنس کے کلیدی رہنما میر وائز عمر فاروق.
تو دیکھیں, ہم تو اس کو ویلکم ہی کریں گے, لیکن ہم یہ توقع رکھتے ہیں کہ بھارت سرکار حقیقت پسندی کا مظاہرہ کرے اور اس بات کو تسلیم کرے کہ اس مسئلے کا کوئی فوجی حل نہیں ہے. نہ صرف امریکہ, میں کہوں گا کہ آج آپ چائنا کی بات کر لیں, ہم آج ہم رشیا کی بات کر لیں, پلوامہ کے بعد میں کہوں گا کہ انٹرسٹ بڑا ہے اور یہ محسوس کیا جا رہا ہے کہ کشیدگی کا اگر خاتمہ ہم چاہتے ہیں تو اس مسئلے کے حل کے حوالے سے آگے بڑھنا ہوگا.
میروائز کا کہنا ہے کہ ملکی سیاست کی مجبوریوں کے لیے فی الوقت بھارتی وزیراعظم نریندر مودی اس بات کی تردید کر سکتے ہیں کہ انہوں نے ٹرمپ کے ساتھ کشمیر پر کوئی گفتگو نہیں کی تھی, لیکن حق یہ ہے کہ تیزی سے بدل رہی جیو پولیٹیکل صورتحال کے بیچ بھارت کو بہرحال کشمیر کا حتمی حل ڈھونڈنا ہوگا. ہندواز سیاسی حلقوں نے ابھی تک خاموشی اختیار کر رکھی ہے. تاہم مجموعی طور پر سیاسی حلقوں میں یہ توقعات ابھری ہیں کہ ٹرمپ کے بیان سے کشمیر کی فضا میں موجود تناؤ کم ہو جائے گا. نوجوانوں میں بھی کشمیر سے متعلق امریکہ کی تازہ دلچسپی سے اطمینان پایا جاتا ہے.
پہلی بات یہ ہے کہ انٹرنیشنل پالیٹکس میں کشمیر کا مدعا اٹھ رہا ہے اور آربیٹریشن کی بات ہو رہی ہے. اگر امریکہ کا پریزیڈنٹ آربیٹریشن کی بات کر رہا ہے تو انڈیا ایفرٹ نہیں کر سکتا ہے کہ وہ ان کو ہرٹ کرے, کیونکہ پریزیڈنٹ ٹرمپ ہر کوئی بات ذاتی مدعا بناتے ہیں. دوسرا, انڈیا ایلینیٹ ہو جائے گا ہر ایک فورم سے اور ہٹ ہوگا ہر طرف سے. ایک طرف سے چائنا آلریڈی پاکستان کے سپورٹ میں ہے اور دوسری طرف گلوبل پالیٹکس بھی چینج ہو رہی ہے.
ڈونلڈ ٹرمپ کی طرف سے کل جو بیان موصول ہوا ہے, ہم اس کو ایک خوش آئندہ قدم مانتے ہیں. ہم چاہتے ہیں کہ مسئلے کشمیر کا پرامن طریقے سے حل نکلے. ہم چاہتے ہیں کہ دونوں ملک دوستی کو ترجیح دے نہ کہ دشمنی کو.
قابل ذکر ہے کہ گزشتہ 3 سال کے دوران کشمیر میں بڑے پیمانے پر فوجی آپریشن ہوا جس میں تقریباً 1000 عسکریت پسند مارے گئے. وزارت داخلہ کے اعداد و شمار کے مطابق اس مدت میں 450 فورسز اہلکار اور 100 سے زیادہ عام شہری تشدد کی مختلف وارداتوں میں مارے گئے. لیکن اس مدت میں حکومت ہند نے مقامی سیاست کو کنارے کر کے انتظامیہ کو براہ راست دلی سے چلایا اور علیحدگی پسندوں کو بھی منظر سے ہٹایا گیا. مبصرین کہتے ہیں حکومت ہند یہاں کی سیاست کو بدلنا چاہتی ہے اور وہ اپنے بل پر حکومت قائم کر کے کشمیر کا آئینی انضمام چاہتی ہے, لیکن امریکہ کی مداخلت کی باتیں جب سامنے آ رہی ہیں تو دیکھ نہ ہوگا کہ بھارت اس کے باوجود اپنی ہی پالیسی پر عمل کا متحمل ہوگا یا نہیں. ریاض مسرور, بی بی سی, سری نگر.
افغان حکومت نے بھی واشنگٹن سے صدر ٹرمپ کے افغانستان سے متعلق بیان کے بارے میں وضاحت طلب کر لی ہے. یہ اس بیان کی بات ہو رہی ہے جس میں انہوں نے کہا کہ افغانستان کی جنگ ایک ہفتے میں ختم کر سکتے ہیں اور افغانستان کو دنیا کے نقشے سے مٹا سکتے ہیں. مزید تفصیل خدائے نور ناصر کی زبانی.
افغان صدارتی محل سے جاری ہونے والے بیان میں کہا گیا ہے کہ اسلامی جمہوریہ افغانستان اور امریکہ کے درمیان دو طرفہ تعلقات کو دیکھتے ہوئے سفارتی اور حکومتی ذرائع سے واشنگٹن سے صدر ٹرمپ کے اس بیان کی وضاحت چاہتے ہیں جس میں پاکستان کے وزیر اعظم عمران خان کے دورے کے دوران صدر ڈونلڈ ٹرمپ نے دیا تھا۔ گزشتہ روز پاکستان کے وزیر اعظم عمران خان کے ساتھ ملاقات کے دوران صحافیوں سے بات کرتے ہوئے امریکی صدر ڈونلڈ ٹرمپ نے کہا تھا کہ وہ افغانستان کو دنیا کے نقشے سے مٹا سکتے ہیں۔
میں افغانستان کی جنگ ایک ہفتے میں جیت سکتا ہوں، لیکن میں نہیں چاہتا کہ 10 ملین لوگوں کو قتل کروں۔ کیا یہ ماننے کی بات ہے؟ میں نہیں چاہتا کہ 10 ملین لوگوں کو مار دوں۔ افغانستان کے بارے میں میرے پاس ایک منصوبہ ہے کہ افغانستان کی جنگ کیسے جیتے، افغانستان کو دنیا کے نقشے سے مٹا دیں گے، اور یہ بالکل 10 دنوں میں ہو جائے گا، لیکن میں ایسا نہیں کرنا چاہتا۔
ان کا کہنا تھا کہ وہ پاکستان اور دیگر ممالک کے ساتھ اس پر کام کر رہے ہیں کہ کیسے افغانستان سے امریکی فوجیوں کو نکال لیں۔ امریکی صدر کا کہنا تھا کہ وہ یہ نہیں چاہتا کہ خطے میں پولیس کا کردار ادا کریں۔ افغان صدارتی محل کے بیان میں کہا گیا ہے کہ افغان حکومت امن عمل میں امریکہ کے کاوشوں کی حمایت کرتے ہیں، لیکن افغانستان کے مستقبل کا حق وہ کسی دوسرے ملک کو نہیں دیں گے۔ امریکی صدر کے افغانستان کے بارے میں بیان کے بعد افغانستان میں سوشل میڈیا پر امریکہ کو شدید تنقید کا نشانہ بنایا گیا ہے، اور بعض صارفین نے لکھا ہے کہ افغانستان کی تاریخ ہزاروں سال پرانی ہے اور دنیا کی کوئی طاقت اسے دنیا کے نقشے سے نہیں مٹا سکتی۔ خدا نور ناصر، بی بی سی، اسلام آباد۔
اسی موضوع پر گفتگو کرنے کے لیے میں نے رابطہ کیا سینئر تجزیہ کار نسیم زہرا سے، اور ان سے پوچھا کہ عمران ٹرمپ ملاقات کے دوران کشمیر اور افغانستان دو ممالک پر بات ہوئی اور دونوں ممالک کا رد عمل ایسا نہیں آیا کہ انہیں اس بارے میں معلومات ہوں، تو یہ بیان کس پیرائے میں سمجھا جائے؟
نہیں، میرا خیال ہے افغانستان تو ٹوٹلی آن بورڈ ہے، جو بھی سٹیٹمنٹس وہ دیں، سب کو معلوم ہے یہ جو پروسیس چل رہا ہے پیس میکنگ کا افغانستان میں، افغانستان کی گورنمنٹ از آن بورڈ۔ بات کی سٹیٹمنٹس تو پولیٹیکل ہوتی ہیں اور وہ وقت بتائے گا۔ جہاں تک انڈیا کا تعلق ہے وہ تو آپ نے اسی پر لینا ہے جو کہ یو ایس پریزیڈنٹ ٹرمپ نے کہا ہے۔ پریزیڈنٹ ٹرمپ نے تو پریزیڈنٹ مودی کو کوٹ کر کے کہا ہے، اب وہ ان کا اپنا معاملہ ہے کہ کون سچ بول رہا ہے کون جھوٹ بول رہا ہے، اور معاملہ تو کشمیریوں کا ہے اور ہندوستان پاکستان نے مل کے کشمیریوں کے ساتھ ریزالو کرنا ہے۔ لیکن اگر ہندوستان اس وقت اس کی پوزیشن متواتر رہی ہے کہ بات نہیں کرنی، تو ٹھیک ہے امریکہ بھی ٹرائی کر لے کہ ڈائیلاگ میں انڈیا اور پاکستان انوالو ہوں۔
اچھا یہ بتائیے کہ یہ جو دورہ جو پاکستان میں اندرونی حالات ہیں اور معاشی چیلنجز ہیں، ان کا اثر زائل کرنے میں آپ کے خیال میں مددگار ہوگا، یا پھر پاکستان میں جب لینڈ کریں گے عمران خان تو ان کو دوبارہ وہی چیلنجز کا سامنا ہوگا؟
جو فارن پالیسی ہوتی ہے وہ فارن پالیسی ہوتی ہے، جو آپ کے اسٹریٹجک کنسرنز ہوتے ہیں، ایشوز ہوتے ہیں، وہ تو بہرحال اپنی جگہ ہے، ان کی فادیت ایک اپنی انٹرنزک ہوتی ہے اور وہ تو رہے گی۔ جب لینڈ کریں گے تو بہرحال جو پاکستان کے اپنے اندر کے مسائل ہیں، جو اکنامک چاہے مسائل ہوں، اور وہ میرا خیال ہے کہ کسی حد تک وہ جو دورہ ہے اس سے آپ کہہ سکتے ہیں، چاہے فیٹب ہو، ورلڈ بینک ہو وغیرہ، اس کا تو اثر ہوگا، مثبت اثر ہوگا۔
پاکستان میں تعریفیں بھی ہو رہی ہیں اس دورے کے بارے میں اور اس پہ تنقید بھی ہو رہی ہے، تو آپ کے خیال میں اس دورے کو اگر نیگیٹو اور پازیٹیو کریں تو آپ کیا چیز سمجھتی ہیں کہ نیگیٹو اور پازیٹیو تھی؟
نہیں بھائی، یہ فارن پالیسی سے ریلیٹڈ دورہ تھا، سیکیورٹی پالیسی سے ریلیٹڈ دورہ تھا، اور اس میں یہ کوئی سوال ہی نہیں کہ بہت کامیاب دورہ تھا۔ آپ کو پاکستان امریکہ کے تعلقات میں ریسیٹ کی ضرورت تھی۔ امریکہ اس سارے خطے کو، اس سارے جو پچھلے آپ نے دیکھے ایک دہائی سے، ہر چیز کو افغانستان اور ہر چیز کو پاکستان کا قصور سمجھ رہا تھا۔ اب اگر آپ اس کو مد نظر رکھیں اور دیکھیں کہ پریزیڈنٹ ٹرمپ نے کیا باتیں کہی ہیں اور کیا اکنالج کیا، انہوں نے بڑی کلیئرلی کہا کہ ہم پولیس مین بنے ہوئے بیٹھے ہوئے تھے اور ہم پولیس مین نہیں بن سکتے۔ ان کو اکنالج کرنا پڑا کہ پاکستان پر ہر چیز کی تہمت لگانا، وہ بھی ان کو سمجھ آئی کہ بات اس طرح نہیں بنے گی۔ اور ہندوستان کے حوالے کشمیر کا آپ دیکھیے گا وہ انہوں نے کیا کہا آخر میں، کل کو امریکہ کرتا کیا وہ اس کی مرضی ہے، لیکن پاکستان نے دو ٹوک الفاظ میں جو پاکستان کی اپنی پوزیشن تھی اس خطے کے حوالے سے، چاہے چین کے ساتھ ایک بہت قریبی تعلق کی بات کرنی ہو، چاہے ایران کے ساتھ یہ کہنا ہو کہ وہاں کی ہر صورت پہ کسی نہ کسی طریقے سے دیر شوڈ بی پیس ان دا ریجن۔
یہ تھی سینئر صحافی نسیم زہرا جو عمران خان کے دورے امریکہ پر گفتگو کر رہی تھیں۔ اسی کے ساتھ ہی سربین اپنے نصف کو پہنچا۔ کھیلوں کی خبروں کے بعد سربین میں دیگر موضوعات پر گفتگو جاری رہے گی۔
रोल साउंड कैमरा एक्शन।
मैं हूं नुसरत जहां, जो हर हफ्ते आपके लिए लेकर आती हूं शोबिज की गर्मा गर्म खबरें।
अम्मी जान कहती थी, कोई धंधा छोटा नहीं होता।
हर सनीचर सैरबीन में सुनिए शोबिज राउंड अप।
खेलों की खबरों के साथ मैं हूं सारा अतीक। श्रीलंकन क्रिकेट टीम के कप्तान धीमुत करुणारत्ना ने ऐलान किया है कि श्रीलंकन फास्ट बॉलर लासित मलिंगा वनडे इंटरनेशनल क्रिकेट से रिटायर हो रहे हैं और बांग्लादेश और श्रीलंका के दरमियान जुमे को खेले जाने वाला मैच लासित मलिंगा का आखिरी इंटरनेशनल वनडे मैच होगा। 35 साल मलिंगा ने 225 इंटरनेशनल वनडे मैचेस खेले और 335 विकेट हासिल की। उन्होंने 2010 में अपना आखिरी टेस्ट मैच खेला। आयरलैंड अपना दूसरा इंटरनेशनल टेस्ट मैच कल इंग्लैंड के खिलाफ लॉर्ड्स में खेलेगा। इंग्लैंड के फास्ट बॉलर जेम्स एंडरसन जख्मी होने की वजह से टीम का हिस्सा नहीं होंगे। आज जापान के साइतामा स्टेडियम में होने वाले प्री सीजन दोस्ताना मैच में फुटबॉल क्लब चेल्सी ने बार्सिलोना को 2-1 में 1 से शिकस्त दे दी। चेल्सी की तरफ से टैमी अब्राहम और रॉस बाकले ने 1-1 गोल किए, जबकि बार्सिलोना की तरफ से वाहिद गोल इवन रेटिचिक ने किया। जबकि दूसरी तरफ चैंपियंस लीग और यूरोपा लीग के दूसरे क्वालिफाइंग राउंड में आज 5-5 मैचेस खेले जा रहे हैं। जनूबी कोरिया में जारी वर्ल्ड स्विमिंग चैंपियनशिप में हंगरी की कांटिका होसो ने 200 मीटर मेडले जीतकर एक ही टूर्नामेंट में लगातार 4 टाइटल जीतने वाली दुनिया की पहली खातून बन गई। कांटिका होसो इससे कबल 2013, 2015 और 2017 में भी 200 मीटर मेडले मुकाबले अपने नाम कर चुकी हैं। मजमूई तौर पर मेडल टेबल पर चीन 14 सोने के तमगों के साथ पहले, रूस 9 सोने के तमगों के साथ दूसरे, जबकि ऑस्ट्रेलिया 4 सोने के तमगों के साथ तीसरे नंबर पर है। पाकिस्तान बॉडी बिल्डिंग फेडरेशन के सदर शेख फारूक इकबाल ने ऐलान किया है कि पाकिस्तान साउथ एशियन बॉडी बिल्डिंग चैंपियनशिप के 13वें एडिशन की मेजबानी करेगा। उनका कहना था कि चैंपियनशिप का इनेकाद अगले साल मार्च में किया जाएगा। साइकिलिंग इवेंट टूर दी फ्रांस के 16वें स्टेज का आगाज हो गया है। साइकिलिंग इवेंट का 15वां स्टेज इंग्लैंड के साइमन येट्स ने अपने नाम किया। ये उनकी टूर्नामेंट में दूसरी कामयाबी है।
खेलों की खबरें आपने सारा अतीक से सुनी और हालात हाजरा का प्रोग्राम सैरबीन बीबीसी उर्दू सर्विस से पेश किया जा रहा है। शादी किसी भी इंसान की ज़िंदगी का बड़ा अहम मौका होता है, जिसे हर कोई अपने अंदाज में यादगार बनाने की कोशिश करता है। इंडिया के साहिली शहर केरला के एक जोड़े ने भी अपनी शादी को यादगार बनाने के लिए कुछ मुख्तलिफ बल्कि मुनफरदी अंदाज अपनाया। अब उन्होंने क्या किया, ये देखने के लिए आपको आना होगा हमारी वेबसाइट bbcurdu.com पर। बड़ी दिलचस्प वीडियो है। जनूबी कोरिया का कहना है कि उसने जंगी तैयारों ने रूसी जहाज़ पर इंतबाही फायरिंग की है। जनूबी कोरिया के मुताबिक उन रूसी जहाज़ों ने 2 फिजाई हदूद की खिलाफवर्जी की थी और जवाब में उन पर मशीन गन के 400 राउंड दागे गए। दूसरी जानिब रूस ने इस इल्ज़ाम से इनकार किया है। इसी बारे में तफसील सुनिए बीबीसी के नामा निगारों के मुरासलों के खुलासे में, पेश कर रही हैं नाजिश जफर।
सेउल में हुकाम का कहना है कि 2 रूसी जहाज़ों ने 2 चीनी तैयारों के हमरा जनूबी कोरिया के करीब परवास की, जबकि 1 रूसी जहाज़ ने दुकदो जज़ायर के करीब उनकी फ़िज़ाई हदूद की खिलाफवर्जी की। सेउल का मजीद कहना था कि इस नौयत का वाकया पहली मरतबा पेश आया है। जनूबी कोरिया के दफ्तर खारिजा के तर्जुमान ने कहा,
आज सुबह 3 रूसी और 2 चीनी फौजी जहाज कोरिया एयर डिफेंस आइडेंटिफिकेशन जोन में दाखिल हुए। उनमें से 1 रूसी जहाज ने 2 के करीब जनूबी कोरिया की फजाई हदूद की खिलाफ वर्जी की और हमारी फौज ने जवाबी कार्रवाई की।
जनूबी कोरिया ने रूस के खिलाफ जबरदस्त एहतजाज रिकॉर्ड करवाया है और सलामती काउंसिल से मामले की पड़ताल करने और इस पर कार्रवाई करने का मुतालबा भी किया है। इस वाक़े के बाद जनूबी कोरिया में रूस के सिफारती कमीशन के नायब चीफ मैक्सिम वॉल्कोफ को जनूबी कोरिया के दफ्तर खारिजा तलब किया गया। रूस ने इल्ज़ाम का इनकार किया है। अपने बयान में रूस ने 2 बम्बार तैयारों का जिक्र किया, लेकिन ये तस्लीम नहीं किया कि किसी A-50 तैयारे ने फिजाई हदूद की खिलाफवर्जी की। जबकि सेउल में मौजूद चीन के मिलिट्री अताशी ने अखबारी नुमाइंदों के सामने मुख्तसर जवाब में कहा, एयर रिकग्निशन एरिया को फिजाई हदूद नहीं समझा जा सकता। चीनी वजारत खारिजा की एक तर्जुमान ने कहा है कि उनके जहाज़ों ने जो किया वो उसका हक रखते थे।
एक बात साफ है कि कोरिया एयर डिफेंस आइडेंटिफिकेशन जोन किसी की मलकियती जगह नहीं है। बैन अल-अक़वामी कानून के तहत किसी भी मुल्क को वहाँ से गुजरने का हक हासिल है।
उधर जापान ने रूस और जनूबी कोरिया दोनों के खिलाफ एहतजाज किया है। जापान दुकदो जजायर को अपनी मिल्कियत करार देता है और उसका कहना है कि रूस ने उसकी फिजाई हदूद की खिलाफ वर्जी की, जबकि जनूबी कोरिया के रद्द अमल को भी अफसोसनाक करार दिया।
बीबीसी के नामा नगारों के मुरासलों का खुलासा पेश कर रही थी नाजिश जफर। और अब दोबारा चंद खबरें पाकिस्तान से। पाकिस्तान के सूबे बलूचिस्तान के ईरान से मुतसिल सरहदी ज़िले चागी में एक गैर मुल्की ड्रोन तैयारी को तहवील में लिया गया है। हुकाम का कहना है कि तहवील में लिया जाने वाला ड्रोन सही हालत में है। तफसील के साथ कोयटा से मोहम्मद काजिम।
मुकमे दाखिला हुकूमत बलूचिस्तान के एहलकार ने गैर मुल्की ड्रोन तैयारी की तहवील में लिए जाने की तस्दीक की। एहलकार ने बताया कि मुकामी सिक्योरिटी फोर्सेज के एहलकारों को ये ड्रोन जिला चागी में नौकुंडी के इलाके तुस्की वर्ड में मिला। एहलकार के मुताबिक ये ड्रोन फोर्सेज के एहलकारों को सही हालत में मिला है, जिससे बज़ाहिर अंदाजा लगाया जा सकता है कि ये किसी फनी खराबी के बायस इस इलाके में उतर गया था। एहलकार के मुताबिक इस सिलसिले में तहकीकात जारी हैं। तमाम दस्तियाब शवाहद के मुताबिक ये ड्रोन ईरानी है। बलूचिस्तान के ईरान के साथ किसी सरहदी इलाके में सही हालत में ड्रोन तैयारा मिलने का ये पहला वाकया है। गुज़िश्ता साल जून के महीने में भी पंजगूर के इलाके में एक ईरानी ड्रोन ने पाकिस्तान की फिजाई हदूद की खिलाफ वर्जी की थी। चागी की तरह पंजगूर भी बलूचिस्तान का ईरान से मुतसिल सरहदी ज़िला है। पंजगूर की हदूद में गुज़िश्ता साल दाखिल होने वाले ड्रोन को पाकिस्तान फिजाइया के तैयारों ने मार गिराया था। ईरान के साथ बलूचिस्तान के 5 अजला की सरहदें लगती हैं, जिनमें चागी, वाशुक, पंजगूर, केच और ग्वादर शामिल हैं। दोनों ममालिक के दरमियान सरहद दुश्वार गुजार इलाकों पर मुश्तमिल है। गुज़िश्ता कई साल से ईरान के सिस्तान बलूचिस्तान में शिद्दत पसंदी के जो वाकयात रूनमा हो रहे हैं, उनके बाद से ईरान की जानिब से इस सरहद पर सिक्योरिटी को सख्त करने के साथ साथ निगरानी में इजाफा कर दिया गया है। मोहम्मद काजिम, बीबीसी क्वेटा।
और आज पाकिस्तान के ऐवान बाला यानी सेनेट का इजलास हुआ, जिसके बारे में चेयरमैन सेनेट का कहना है कि वो हिजब इख्तलाफ के लिए दरअसल एक फेवर था, जबकि हिजब इख्तलाफ इसे फेवर मानने से इनकार कर रही है। तफसील मालूम करने के लिए मैंने रابطہ किया हमारी नामा निगार सहर बलोच से और उनसे पूछा कि आज सेनेट के इजलास में क्या कार्रवाई हुई।
आज तो काफ़ी गहमा गहमी थी, बहुत से लोग ये उम्मीद कर आ रहे थे कि शायद आज कोई बहुत ही ज़्यादा ख़तरनाक किस्म की कोई डिबेट होगी, बहस होगी, लड़ाई झगड़ा हो जाएगा, लेकिन उसमें ये हुआ कि जैसे ही राजा जफरुल हक साहब को कहा गया कि आप खड़े हों और हाउस को एड्रेस करें, तो उसमें उन्होंने पहली बात तो ये की कि जिस शिक के तहत हम चाह रहे थे कि आज का इजलास हो, उस शिक के तहत नहीं बुलाया गया। तो उन्होंने कहा कि आज के इजलास को मनसूख करके जो 1 अगस्त की डेट दी गई है, उसी पर ही इजलास अब तलब किया जाए।
अच्छा, तो उससे कोई फ़र्क पड़ता है उनके ख्याल में, वो क्या कह रहे थे?
उससे ये फ़र्क पड़ता है कि बहुत से लोग अभी इस वक्त जो वहाँ पर बातचीत चल रही थी चेयरमैन सेनेट के चैम्बर्स में भी और बाहर भी, तो उसमें ज़्यादातर लोग ये कह रहे थे कि इस वक्त टाइम दिया जा रहा है कि हो सकता है कि चेयरमैन सेनेट सादिक संजरानी खुद जो है वो इस्तीफ़ा दे के चले जाएँ, और अगर वो ऐसा नहीं करते हैं तो हो सकता है किसी सुलह सफाई के तहत उनको कहा जाए कि भाई आप अपने ओहदे से पीछे हट जाएँ, क्योंकि आपको अपोजिशन का एतमाद हासिल नहीं है। उसके अलावा अगर वो ये भी नहीं करते तो फिर 1 अगस्त को ही सारा कुछ होगा, और जो अपोजिशन है हिजब इख्तिलाफ़ की जितनी भी जमातें हैं उनका सारा जो उनकी जो उम्मीद है वो 1 अगस्त के ही ऊपर है कि बैलेट पेपर के जरिए फिर इनको निकालना पड़ेगा।
यही तरीकेकार है किसी भी चेयरमैन सेनेट को हटाने का।
जी, आज साबिक चेयरमैन सेनेट जो है रजा रबानी साहब, वो हमें बाहर मिले, चेयरमैन सेनेट के ही चैम्बर्स के बाहर ही मिले और मीडिया से गुफ्तगू कर रहे थे। उन्होंने कहा कि सबसे पहले तो लीव ग्रांटिंग मोशन दिया जाएगा, लीव ग्रांटिंग के बाद जो है उस पर बहस की जाएगी। 26 अरकान को अपनी नशिस्त पर खड़े होकर हाथ खड़ा करना पड़ेगा या खुद खड़े होना पड़ेगा। उसके बाद जो है अगर तो कोई तकरीर करता है तो फिर तकरीर करेगा, लेकिन अगर डायरेक्ट वोटिंग की तरफ जाते हैं तो फिर डायरेक्ट वोटिंग की तरफ जाएंगे।
और ये खुफिया राय शुमारी होती है?
नहीं, ये ओपन होगी इस दफा। और उसमें दूसरी बात उन्होंने ये कही, कहा कि अगर क्योंकि उनसे सवाल किए जा रहे थे कि हॉर्स ट्रेडिंग हो सकती है या फिर बैलेट पेपर खराब हो सकते हैं,
जानबूझ के जाया कर दे ताकि वो काउंट ना हो।
जी, तो इस तरह की कह रही सूरत हाल तो नहीं होगी, और कहा लेकिन साथ में उन्होंने इस बात पर बहुत ज्यादा एम्फेसाइज भी किया है कि हम लोग किसी भी तरह से ये मोशन वापस नहीं लेंगे, क्योंकि ये आईनी तरीके से हम अदम एतमाद की तहरीक चला रहे हैं, और आईनी तरीके से जो कौमी असेंबली दिल्ली पर ये प्रोविजंस होती हैं, अप्लाई होती हैं, वही प्रोविजंस सेनेट की भी हैं जिसके तहत हम ये मूवमेंट चला रहे हैं।
और यही उनका आइंदा का लाया अमल है जी, कि वो हटा देंगे।
बिल्कुल, आइंदा का उनका लाया अमल यही है।
ये थी हमारी साथी सहर बलोच। पाकिस्तान और इंडिया के दरमियान कारगिल की लड़ाई को 20 बरस बीत गए। ये ऑपरेशन कैसे शुरू हुआ था, क्या उस वक्त की सिविलियन हुकूमत इससे बाखबर थी और उसने पाकिस्तानी फौज और सियासी क़यादत के ताल्लुकात पर क्या असर डाला, इन सब सवालात के जवाब मालूम किए हैं हमारी साथी शुमाइला जाफरी ने उस वक्त की हुकूमत के वज़ीर इत्तिलात और मौजूदा सेनेटर मुशाहिद हुसैन से।
कारगिल हुआ तो फॉर्मली जो इंटीमेशन आई थी उसकी ब्रीफिंग दी गई मियां साहब को एज प्राइम मिनिस्टर एक फॉर्मली 17 मई 1999 DGMO ने दी थी। लेकिन उससे पहले इंडिया से आवाज़ें आनी शुरू हो गई थी एंड देयर वाज अ रियलाइजेशन कि समथिंग इज हैपनिंग, कुछ हो रहा है लाइन ऑफ कंट्रोल में।
इसका मतलब ये है कि जब वाजपेयी लाहौर आए थे उस वक्त मियां नवाज शरीफ को इल्म नहीं था?
नॉट एट ऑल। वाजपेयी साहब आए थे कोई 20-21 फरवरी को और वो बड़ा अच्छा माहौल था और वाघा बॉर्डर में हमने रिसीव किया, प्राइम मिनिस्टर थे और फिर हम उनको हेलीकॉप्टर में गवर्नर हाउस लेके आए जहाँ उनका इस्तकबाल जो सर्विस चीफ्स ने किया।
ये बात कही जाती है कि जनवरी में एक ब्रीफिंग दी गई थी और नवाज शरीफ को बताया गया था कि कारगिल होने जा रहा है।
जनवरी में तो कोई ऐसी इंडिकेशन नहीं थी, मैं था उसमें और वो तो वैसे जनरल ब्रीफिंग थी सिक्योरिटी के ऊपर।
इनिशियली ISPR की तरफ से ये कहा जाता रहा कि वहाँ पर कश्मीरी मुजाहिदीन हैं, आपको ये कब पता चला कि वहाँ पर फौज है?
ये मामला पब्लिक हो गया तो फिर मुझे कहा गया कि आप ब्रीफिंग दें क्योंकि मैं तर्जमान था हुकूमत का। तो मैंने कहा कि मैं ब्रीफिंग अकेले नहीं दूंगा, मेरे राइट पे बैठेगा DGISPR ब्रिगेडियर राशिद कुरैशी और मेरे लेफ्ट पे बैठेगा फॉरेन ऑफिस का स्पोक्समैन। उस वक्त फिर मुझे इन्होंने बताया DGISPR ने कि सर आपको मालूम है कि ये जो हैं सिलसिला ये हमारे बंदे हैं। उस वक्त मुझे मालूम हुआ
जब प्राइम मिनिस्टर को ब्रीफिंग दी गई मई में और पता चला, तो क्या उस वक्त माहौल और रिएक्शन और तासुर क्या था?
शॉक का था और हैरानगी का था। एक सिस्टम के अंदर एक तकसीम आनी शुरू हो गई थी, एक तरफ वाजपेयी साहब को वेलकम कर रहे हैं और दूसरी तरफ हम जंग की तरफ जा रहे हैं तकरीबन।
प्राइम मिनिस्टर ने आपसे कुछ शेयर किया कि उनको कैसा महसूस हुआ?
शॉक भी था और एक मायूसी भी थी कि एक हम एक डगर पर जा रहे थे मुज़ाकरात के, तो उसके बाद सडनली ये हम एक नए बड़े इतने बड़े बुरान में फंस गए हैं जिसका नतायज हम कंट्रोल नहीं कर सकते।
दबाव कितना था?
दबाव तो इंटरनेशनल था बेसिकली, हमारे नर्व्स वर स्ट्रॉन्ग, वी वर अ न्यूक्लियर पावर, हमें पता था और हमें भी पता था कि क्या रेड लाइंस हैं, कि हिंदुस्तान वो रेड लाइंस क्रॉस नहीं करेगा। क्लैशेस हो रहे थे बॉर्डर पे।
तो ये बात क्या दुरुस्त है कि नेवल चीफ ने और एयरफोर्स चीफ ने प्राइम मिनिस्टर से ये शिकवा किया था कि उन्हें ऑन बोर्ड नहीं लिया गया?
उन्होंने नाराजगी का इजहार किया था।
इस जो रीजन है उस पर क्या इम्पैक्ट रहा और पाकिस्तान पे क्या उसका असर हुआ?
कारगिल का ये था कि इट वॉज अ सेट बैक इंटरनेशनली डिप्लोमेटिक हवाले से, एक तो हमारी क्रेडिबिलिटी के हवाले से, एक कश्मीर के हवाले से और एक पाकिस्तान अमेरिकन ताल्लुकात के हवाले से कि जो अमेरिकन टिल्ट है वो हिंदुस्तान की तरफ चला गया।
सेनेटर मुशाहिद हुसैन हमारी साथी शुमाइला जाफरी से गुफ्तगु कर रहे थे। इस गुफ्तगु के अख्तिताम के साथ ही सैरबीन का वक्त भी ख़त्म हुआ। प्रोग्राम की एडिटर थी आसिया आंसर, प्रोड्यूसर नाजिश जफर और स्टूडियो मैनेजर थे आमिर सिद्दीक। अब्दुल्ला फारूकी समेत सैरबीन की पूरी टीम को इजाज़त दीजिए और आखिर में ख़ास ख़ास ख़बरों की सुर्खियाँ हुदा इकराम की ज़बानी।
अमरीका के शहर वाशिंगटन DC में अमरीकी थिंक टैंक से खिताब करते हुए वज़ीर आज़म पाकिस्तान इमरान खान ने कहा है कि उनकी तालिबान से पहले मुलाकात नहीं हुई लेकिन अब अमरीका में सदर डोनाल्ड ट्रंप से मुलाकात और अफगानिस्तान के सदर अशरफ गनी से राबते के बाद तालिबान से मुलाकात करके उन्हें मुज़ाकरात के लिए आमादा करेंगे। पाकिस्तान के सूबा बलोचिस्तान के दारुलहकूमत कोयटा के मशरकी बाईपास के इलाके में ज़ोरदार धमाका हुआ है। सिविल अस्पताल कोयटा के तर्जुमान के मुताबिक धमाके में कम अज़ कम 2 अफराद हलाक और 7 ज़ख्मी हुए हैं। फ्रांस और शिमाली स्पेन के कई इलाके शदीद गर्मी की लपेट में आ गए हैं। फ्रांस के महकमे मौसमियात के मुताबिक मुल्क के जनूब मगरबी हिस्से में दर्जा हरारत 42 डिग्री सेंटीग्रेड तक जा पहुंचा है और पारा पूरे हफ्ते में भी 28 डिग्री सेंटीग्रेड से नीचे जाने की कोई उम्मीद नहीं। आलमी मालियाती फंड ने पेशगोई की है कि इस बरस और अगले साल दुनिया की मजमू इकतसादी तरक्की में कमी का रुझान देखने को मिलेगा। ये BBC उर्दू सर्विस है।